लेकिन आइए जरा मैं आपको एक डायरेक्टली ले चलती हूँ उस घराने में। अल्लाह के नबी सल्लम की जिंदगी में रबी अव्वल का महीना कितनी बार आया? 63 बार आया, 63 times। 63 में से 40 साल जब शुरू के थे वो कब थे? जब आपको भी नबूवत नहीं मिली थी, सब जानते हैं। आप एक आम फर्द की तरह माशरे के बहुत यूनिक बा अखलाक बा किरदार शख्सियत थे कि दुश्मन भी आपको सादक और अमीन कहते थे। अब वो सारे मामला जब हुए और हुआए तो उसके बाद नबूवत मिल गई। नबूवत सब जानते हैं, हम जुबान जदे आम में हम कहते हैं 23 साल, लेकिन असल में 22 साल कुछ महीने बनते हैं, जिसमें 13 साल मक्का के और 10 साल मदीना के थे। नबी सल्लल्लाहु अलैहि वसल्लम की अपनी जिंदगी में 63 टाइम रबीउल अव्वल का महीना आया। नबी बनने के बाद, यानी पहले तो मोहम्मद बिन अब्दुल्ला थे ना, वो 12 रबीउल अव्वल को अगर पैदा हुए, मैं उसके इख्तलाफ पे भी अभी कोई बात नहीं करती कि 12 को हुए नहीं, लेकिन एक बात लिख ले और फिर उस पर हम बात शुरू कर दें कि विलादत को भी छेड़ते नहीं है, लेकिन ये 200% लोगों से ऑथेंटिकली पता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात मुबारक 12 रबीउल अव्वल को ही थी। आप में से किसी को इससे कुछ अलग पता तो हाथ खड़ा कर ले। पैदाइश क्यों नहीं पता? छोटी बुक उठा ले या बड़ी उठा ले, रही को मख्तूम मोटी बुक है, मुसने इंसानियत जहाँ रखी भी होती है, हम लोग वीकडेज में पढ़ते भी हैं, तजलियात नबूवत भी है, उसमें हसना भी है, बीसियों किताबें आपको मिलेंगी इंशाल्लाह। हर किताब में नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात मुबारक 12 रबीउल अव्वल है। विलादत के बारे में 6 कौल है। रही को मख्तूम मैं आपको रिकमेंड करूंगी, 6 different अकवाल है। कोई कहता है 12 रबीउल अव्वल, कोई कहता है 9 रबीउल अव्वल, कोई कहता है 27 रमजान मुबारक, कोई कहता है कि ये किसी और महीने में। वजह क्या है? हम उस पर नहीं बहस करते। वजह इसलिए कि जिस दिन आमना के घर एक बच्चा पैदा हुआ था ना, वो एक आम बच्चा था। जैसे अरब में दूसरे बच्चे पैदा होते थे, किसी को क्या पता कल ये बच्चा 2 जहान का सरदार बन जाएगा। उस वक्त कोई लिखने पढ़ने का रिवाज नहीं था, लोग सालों से याद रखते थे। नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत का साल सबको यकीन है, क्योंकि आमुल फील। अब्रहा के लश्करों ने जिस साल हमला किया था उस साल नबी सल्लम की पैदाइश हुई थी, ये डेफिनेट बात है। लेकिन दिन बर्थडे मनाना कुछ भी नहीं, ये उस दौर में कोई लिखता भी नहीं था। बट वफात क्यों डेफिनेट है? उसकी वजह यह कि वफात जब आपकी हुई तो आपके 1 लाख से ज्यादा चाहने वाले थे उस वक्त। अभी सुनाती हूँ आपको, एक एक आंख रो रही थी अल्लाह के नबी की वफात पे। तो बहरहाल आप देखिए कि हमारे यहाँ ये 12 दिन किस हालात में चलते हैं, मनाए जाते हैं, लेकिन नबी सल्लम की जिंदगी के आखिरी 13 दिन आपको भी सुनाती हूँ इंशाल्लाह ताला। लेकिन कहने का मतलब कि वफात आपकी 12 थी क्योंकि सब ने उसको नोट किया था। क्या था, कैसे था, और आज हम मुसलमानों का कॉन्सेप्ट कैसे चेंज हो गया? पहले आप ये सुन लीजिए कि नबी सल्लम एक इंसान थे। कुरान पाक में जहाँ अल्लाह ताला ने आपकी नाते से किसी बड़ी बात का जिक्र किया ना, तो आपको अब्द कहे सुबहान अल्लाजी असरा बिअब्दिही लैला मिनल मस्जिद अल हराम इलल मस्जिद अल अक्सा। सूरत बनी इसराइल की पहली आयत है, 15वें पारे की भी पहली आयत बनती है। पाक है वो जात जो अपने बंदे को रातों रात मस्जिद हराम से मस्जिद अक्सा और फिर ऊपर ले गया। फिर इसी तरह सूरत फुरकान के शुरू में है, तबारक अल्लज़ी नज़ल अल फुरकान अला अब्दिही लियकूना लिल आलमीन नज़ीरा। पाक है वो बरकत है वो जात जिसने अपने बंदे के ऊपर कुरान उतारा, फुरकान उतारा, ताकि दुनिया वालों को डराए या आगाह करे। तो कहने का मकसद ये है कि जिस चीज को मनाया जाता है ना, सेलिब्रेट किया जाता है, वो भूलती नहीं है। मैं जरा से एक साइड पे रख के आपसे एक सवाल करती हूँ, आप लोग जरा से मुझे उसका जवाब देना चाहें। आप सब नॉर्वे में रहते हैं ना मोस्टली, शायद कोई बाहर से एक आध माँ बहन किसी के साथ आई होंगी, लेकिन बेसिकली हम सब पाकिस्तान ही है ना। मैं एक सवाल पूछूंगी, 3 सेकंड के अंदर सब हाल वाले उसका जवाब दें। पाकिस्तान कब आजाद हुआ? बोल दीजिए साल, सब बोल दें, सबको आकर। 14 अगस्त 1947। इंडिया कब आजाद हुआ? 15 अगस्त। साल कौन सा था? 47 था ना जी। शाबाश, आप सबका जवाब दुरुस्त है। अब मैं आपसे एक सवाल करूं, ये क्यों याद है हमें? हम नॉर्वे में हैं, मैं तो पता नहीं 10 मुल्कों से घूम के नॉर्वे पहुंच गई पाकिस्तान छोड़ने के बाद से अभी तक। मुझे क्यों नहीं भूल रहा? क्योंकि हमने पैदा होने से लेके आज तक देखा है, 14 अगस्त को छुट्टी होती है और 14 अगस्त के बाद हम अगले दिन सुनते आज इंडिया में था, तो पता होता था कितने सालों में है। साथ ये भी कहा जाता था 40वां, 41वां, 42वां, کیا کہتے ہیں اس کو، یوم آزادی مناتے ہیں نا، اگر بالفرض ہر 14 اگست کو نہ سیلیبریٹ کیا جاتا تو ہمیں یاد رہتا؟ نہیں یاد رہتا. بس یہ بات ہے، اگر نبی صلی اللہ علیہ وسلم کی زندگی کے 63 سالوں میں 63 ایئرز میں ان کی ماں 2 سال کرتی، پھر دادا کرتے، پھر چچا کرتے، تو سب کو یاد ہو جانا تھا. بات واضح ہے نا، کیے کوئی نہیں، کسی نے پتہ ہی نہیں تھا، اس لیے اسمپشنز ہی ہیں. بہرحال پھر اس کے بعد کیا ہوا، نبی صلی اللہ علیہ وسلم جب اللہ کے نبی بنتے ہیں تو اس کے بعد کے حالات کیا ہوئے، آنکھوں کا تارا بن گئے. آپ کا کردار تو لوگوں کو پہلے بھی بڑا اچھا لگتا تھا، اب آپ کے مشن کے راستے کے ساتھی بنے. یہ جو میں نے آیات آپ کے سامنے پڑھی اور اس میں نبیوں کے ساتھ رہنے والوں کی جو خوبیاں تھی نا، دعا کیجئے کہ اللہ مجھے وہ خوبیاں دے دے اور آپ اپنے لیے مانگ لیں. فما وہنو ومستکانو، دین پہ اتنی مشکلات گزری، نبی صلی اللہ علیہ وسلم کی 23 سالہ نبوی زندگی میں اتنے بڑے بڑے چیلنج آئے، گھر چھوڑنے پڑے، ہجرتیں کرنی پڑی، جنگیں لڑنی پڑی، قربانیاں دینی پڑی. کون سب سے آگے بڑھے؟ آپ سے محبت کا دعویٰ کرنے والے. لفظ مجھے پسند نہیں ہے، نہ وہ عربی کا لفظ ہے، لیکن اگر میں سمجھانے کے لیے کہہ دوں کہ وہ آگے بڑھے جو عاشقان رسول تھے، جو نبی کے مکھڑے کو دیکھنے کے لیے ترستے رہتے تھے، وہ صحابہ آگے بڑھتے تھے ہر چیلنج کے موقع پہ، کہ جو نبی سے اتنا پیار کرتے تھے کہ آپ کے پسینے کے قطرے اپنی شیشیوں میں ڈال کے اس کو عطر کے طور پہ استعمال کرتے تھے. اور آپ وہ تھے کہ جب وضو کرتے تھے تو صحابہ اس وضو کے پانی کو زمین پہ نہیں گرنے دیتے تھے، اس کو اٹھا کر اپنے جسم پہ ملتے تھے. اور نبی کے صحابہ آپ سے کتنی شدید محبت کرتے تھے. آج میں نے آپ کو پھر کہا کہ میں بہت ساری چیزوں میں نہیں جانا چاہ رہی، ورنہ پورا ٹاپک موجود ہے نبی صلی اللہ علیہ وسلم سے محبت کی علامتیں، ایک میڈیم سائز کی بک کر پڑھ بھی چکے ہیں، پڑھا چکے ہیں، اس کی نیٹ پہ آڈیوز موجود ہیں، نبی پاک صلی اللہ علیہ وسلم سے محبت کے تقاضے. ڈاکٹر فضل اللہ صاحب کی بک ہے، میں نے خود پوری بک پڑھائی ہے، کہ جب نبی سے محبت ہوتی ہے تو اس کے تقاضے کیا ہیں، وہ وہاں سے پڑھیے. میں آج سارا کچھ نہ ڈالوں تو بہتر ہے. اب ہوا کیا کہ وہ محبت کے دعوے دار تھے، لیکن بدر میں آگے، احد میں آگے، آپ کہیں گے ان کو جنگوں کا شوق ہوگا، تو چھوڑیے جنگوں کو، باقی عملی زندگی میں ان کا کیا حال تھا. عبداللہ بن مسعود رضی اللہ عنہ کو دیکھیے یا عبداللہ بن عمر کو دیکھیے، معروف تھے اس بات پہ کہ جو آپ نے کہہ دیا اس کو کرنے کے لیے مڑ مٹتے تھے. سفر پہ ہیں ابن عمر رضی اللہ عنہ اپنے غلام نافع کے ساتھ، راستے میں ایک جگہ کہا اونٹ روکو، روک دیا، اترے نیچے، ذرا سے سائڈ پہ ہو کے اس طرح بیٹھ گئے جیسے قضاء حاجت کے لیے یعنی واش روم یوز کرنے کے لیے بیٹھتے ہیں، اس دور میں لوگ کھلی جگہوں پہ جاتے تھے. اس کے بعد بیٹھے اور اٹھ کے آگے واپس. غلام نے جرت کر کے کہا کہ آقا، میں دیکھ رہا ہوں کہ آپ کو حاجت کوئی نہیں تھی، فارغ نہیں ہوئے، فیل کرایا، آپ نے پوز دیا ہے بس، اور آپ آگے ہیں، تو یہ کیا بات ہوئی؟ کہاں اے نافع، اس لیے کہ میں نبی صلی اللہ علیہ وسلم کی زندگی میں ایک بار اسی رستے سے گزرا تھا، جیسے آج تو میرے ساتھ ہے نا، اس دن میں نبی کے ساتھ تھا، جب میں یہاں پہنچا تھا تو آپ اپنی حقیقی ضرورت سے اس جگہ پہ فارغ ہوئے تھے، آج میں یہاں سے گزرا ہوں، تو میں نے سوچا کہ میں یہ سنت کیوں نہ پوری کر لوں، صرف آپ کی محبت میں یہاں بیٹھا ہوں. دیکھیے صحابہ کرام وہ تھے جو اللہ کے نبی کو پورا کاپی کرتے تھے. آج لوگ کہتے ہیں کاپی نہ کرو، نقل نہ مارو. اللہ کی قسم، اگر دنیا میں نقل مار کے کوئی کامیاب ہو سکتا ہے تو وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی نقل مار کے ہو سکتا ہے. آپ کے بیٹے ان کی نقل ماریں، آپ کے شوہر ماریں، آپ کے بھائی ماریں جسمانی حال حلیے میں، کیونکہ وہ مرتے، اور آپ اور میں امت کی بیٹیاں، امت کی مائیں، نبی کی بیٹیاں، ہم آپ کے ازواج مطہرات کی نقلیں ماریں، جائیے دنیا اور آخرت کی کامیابی کا سرٹیفکیٹ مل جائے گا آپ کو. مجھے ان کی نقل مارنے کا حکم ہے، کیونکہ اللہ کے نبی سے محبت کی علامت کیا تھی. یہاں اسی جگہ جہاں میں آج بیٹھی ہوں، ہر دن منڈے سے تھرسڈے ہم کوئی عذر ہو تو ہو، آدھا گھنٹہ بخاری شریف میں سے حدیثیں پڑھتے ہیں. آپ پڑھ کے دیکھیے، صحابی حدیث بیان کرے اور بیان کرتے کرتے اپنا بٹن کھول دیتا ہے. صحابہ نے کہا کہ یہ بٹن کیوں کھول دیا؟ کہا اس لیے کہ اس وقت جو نبی صلی اللہ علیہ وسلم کی بات تمہیں بتانے لگا نا، جب نبی صلی اللہ علیہ وسلم مجھے بتا رہے تھے تو آپ کے کرتے کا بٹن کھلا ہوا تھا، تو میں نے کہا آپ کی محبت میں بھی کھول دوں. یہ میں کیوں بتا رہی ہوں؟ اس لیے کہ کوئی یہ نہ سوچے کہ نبی صلی اللہ علیہ وسلم عاشقان نبی نہیں تھے، وہ نبی صلی اللہ علیہ وسلم سے محبت نہیں کرتے تھے، وہ دیوانے نہیں تھے، وہ سرفروش تھے، وہ تو اتنا پیار کرتے تھے. ایک صحابی اللہ کے نبی کے پاس آیا، چہرہ مرجھایا ہوا ہے، कहा मेरे प्यारे साथी तेरा तो चेहरा इतना खिला रहता था, आज इतना दुखी क्यों है? कहा अल्लाह के नबी बस आज एक ख्याल आ गया और उस ख्याल ने दुखी कर दिया मुझे। कहा क्या ख्याल आया? अच्छा हम अपने ऊपर लें, कोई किस्त देने का ख्याल आ गया, कोई बच्ची की रिश्ते की बात है, कोई बेटे के घर की बात है? नहीं। कहा अल्लाह के नबी आज ख्याल क्या आया है कि मैं भी मदीना में रहता हूँ, आप भी मदीना में रहते हैं, मैं अपने घर में काम काज में होता हूँ, एकदम मेरे दिल में आपकी हूक उठती है, मोहब्बत होती है ना, ये इजहार मांगती है, इजहार ना करे तो मोहब्बत भी बुझ जाती है। कहते मेरे दिल में आपकी मोहब्बत आती है, हाय मैं आपको देखूं, जिसको आप इंग्लिश में कहते हैं आई मिस यू, तो मैं फौरन वहां से उठता हूँ, मैं मस्जिद नबी में आता हूँ, आप बैठे हैं कभी पढ़ रहे हैं पढ़ा रहे, मैं एक नजर आपको देखता हूँ, फिर मैं वापस चला जाता हूँ तो मैं खुश हो जाता हूँ। कभी मैं अपनी तिजारत में होता हूँ, कारोबार में होता हूँ, एकदम मुझे आपकी मोहब्बत आती है, आपकी याद सताती है, मैं वहां से आता हूँ बस आपको देखता हूँ, देख के चला जाता हूँ, मोहब्बत में कोई बहुत कहने बोलने की तो जरूरत ही नहीं होती। कहा अच्छा फिर अब क्या हुआ? कहा आज जिस ख्याल ने मुझे दुखी कर दिया, क्या आज दुनिया में तो मैं आपको आता हूँ और देख जाता हूँ, पर कल क्यामत में तो मामला फर्क है, मैं जन्नत में चला भी गया लेकिन अपने आमाल के मुताबिक मुझे ये पता कि मैं किसी शुरू की दूसरी तीसरी जन्नत में होऊंगा, यानी स्टैंडर्ड फर्क होगा। आपको तो अल्लाह ने जो देना है मुकाम वो तो किसी का नहीं, और आपने खुद फरमाया कि अल्लाह ने जन्नत का एक मुकाम अपने एक बंदे को देना है और वो वसीला है और वो सिर्फ एक को मिलना है, और मैं फख्र से तो नहीं कहता लेकिन वो मुकाम मुझे मिलेगा। तो कहा अल्लाह के नबी आज इस बात से दुखी हो गया हूँ कि जन्नत में जब मुझे आपकी याद सताएगी, आपकी मोहब्बत आएगी, तो फिर मैं उस वक्त आपको कैसे देखूंगा, क्योंकि आप तो बड़े आला दर्जों में होंगे। सच बताए आज अपनी उम्र देखे, 25, 30, 40, 50, 60 साल गुजर गए, कितने आंसू बहाए, कितने गम झेले, कितने दुख उठाए हमने अपने जोम में, हमसे ज्यादा कोई दुखों में पड़ा हुआ ही नहीं, अल्लाह ना करे कभी एक आंसू मेरा आपका इस रास्ते में गिरा आज तक बगैर मुबालके के। ये सोच मुझे और आपको आई कि मैं नबी सल्लल्लाहु अलैहि वसल्लम का दीदार कैसे करूंगी। अल्लाह के दीदार का ही सोच लें तो बड़ी बात है, नबी का तो नहीं सोचते। और मैं अक्सर सोचती हूँ, मेरे जहन में आती है, ये बात आपसे भी शेयर कर रही हूँ, शायद आपके भी कभी जहन में ख्याल है, ये तुम्हारा ईमान है कि नबी सल्लल्लाहु अलैहि वसल्लम को जो मुकाम एक मिलना है, वसीला नाम का मुकाम है, जो रमजान की दुआ के आखिर में भी हम मांगते हैं। अब आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम का तो वो मिलना है, आपकी बीवियों का क्या होगा? जो मेरा क्वेश्चन दिन में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की बीवियों के साथ आपको किस तरह रखा जाएगा, अल्लाह नोस दी बेस्ट। लेकिन ये हमारा ईमान है कि जो आज अज़वाजे मुतहररात थी इस दुनिया में, वहां अल्लाह के नबी की बीवियां बनेंगी। लेकिन सहाबी को गम यह कि मैं आपको कैसे देखूंगा। ये ऐसे ही ना कि जैसे हम सारे यहाँ से इकट्ठे निकले पाकिस्तान के लिए, 10 लोग निकलते हैं, एक के पास फर्स्ट क्लास टिकट है और बाकी सारे इकोनॉमी में, तो वो इकोनॉमी वाले पीछे से आगे नहीं जाके बैठ सकते चाहे सीटें खाली भी हों, अगले को आना पड़ता है पीछे। तो वो ये सोच रहे थे, उस पे अल्लाह के नबी सल्लम ने फरमाया मेरे साथी गम न कर, अल मर उमा मन अहब, आदमी उसी के साथ होगा जिससे वो मोहब्बत करेगा। और कुरान में आयते हैं, सूरत निसा में भी पढ़ेंगे, वमन युति अल्लाह व रसूल फौलाइका मल्लजीना नम अल्लाह मिनन नबीजीन व सिद्दीकीन, और उससे आगे तवील बात है कि जो अल्लाह और उसके रसूल की इताअत करेगा वो फिर नबियों और सिद्दीकों और शोहदा के साथ होगा। तो सहाबी कहते हैं हमें इससे ज्यादा खुशी कभी किसी बात पे नहीं हुई जो इस पे हुई कि हम जन्नत में जाकर भी अपने प्यारे नबी को देख सकेंगे। इतनी मोहब्बत करने वाले साथी, जहां आपका पसीना गिरता था वहां वो खून के कतरे गिराते थे, उन्होंने भी आपकी मोहब्बत में वो काम नहीं किया जो कि आपने खुद नहीं किया, क्योंकि मोहब्बत बंधी होती है, मोहब्बत और नफरत के इजहार में हम बंधे हुए हैं। मन चले लोग कह सकते हैं, मोहब्बत और जंग में सब जायज है, सुना है ना अपने जुमला, एवरीथिंग इज अलाउड इन वॉर, जंग में मोहब्बत में, इस्लाम तो नहीं मानता, हम बंधे हुए लोग हैं, हम कैसे हर बात अपनी मर्जी की करें। देखिए आपको बच्चे से प्यार है तो बच्चे से प्यार का और इजहार होगा, बड़े से प्यार होगा तो बच्चों की तरह उसको जाके गुदगुदाएंगे। माँ से प्यार और बीवी से प्यार का इजहार फर्क है, बाप और भाई और शौहर के प्यार में फर्क है। तो नबी की मोहब्बत सहाबा ने की और मोहब्बत के तरीके भी सिखा दिए। ये मोहब्बत ही के कहा खड़े रहना तो खड़े रहना, ये मोहब्बत ही के चल पड़ो तो चल पड़ो। बनू कुरैज़ा का मौका था, एक जंग से टूटे हुए आए, ग़ज़वे अहज़ाब में एक महीने का हिसार था। आप सूरत अहज़ाब की तफसीर में जाके उसका शुरू में उसका पढ़ लीजिए, आपको पूरा वाक़या मिल जाएगा। और मैं दावत दूंगी कि इस रबीउल अव्वल में कम अज़ कम एक दफा शुरू से आखिर सीरत पढ़ ले, कोई घर में है, कोई बेड रेस्ट पे है, कोई कहीं जॉब पे है, वक्त बहुत होता है, कोई एक बुक ले लीजिए और शुरू से आखिर पढ़ लें कि जरा देखूं कि नबी और उसके साथी कैसे थे। एक महीने की आसाब शिकन जंग थी, जिसको कुरान कहता है कि वज़ुलज़िलु ज़िलज़ालन शदीदा, हिलाए गए, कलेजे हलक में आए हुए थे और मुसलमान खड़े, खंडकें खोदी नहीं है, खड़े, यक सर्दियां, ऐसे हवाएं पटक पटक के फेंकती थी, नहीं कोई हिला। आज हम मर्जियां करते, नहीं थी खड़े हो सके, चले गए, ठंड लगी थी, क्या करते फिर, हमारी जरूरत ही नहीं थी, जंग लग गई, अब खत्म हो गई है, कोई नहीं आना दुश्मन है और हमारे से क्या होता है। वल्लाही अगर सहाबा मर्जियां करने वाले होते तो ये दीन का पौधा ना लगता जो ये फमा वाहनु व मस्तकानु की बातें हम कर रहे हैं। अल्लाह ने वो जंग जितवाई, उसी जंग में यहूद ने गद्दारी की, धोखा दिया, वादा शिकनी की। अल्लाह के नबी वादा शिकनी पसंद नहीं करते थे, कमिटमेंट करके जो तोड़ता था, अल्लाह के नबी ने इसी बात पे तो मक्का की तरफ चढ़ाई कर दी थी। ये तो सारे सीरत के सबक है, एक एक बात जुबानी रटी हुई है, जिन्होंने सुनी जिन्होंने सुनाई, लेकिन बात सच है। सहाबे कराम घर गए, अल्लाह के नबी भी घर गए और अभी हथियार नहीं उतारे थे तो अब जिब्राइल आ गए आपके पास। कहा अल्लाह के नबी आपने तो हथियार उतार दिए, फरिश्तों ने तो नहीं उतारे, क्यों क्या हुआ? कहा अब दोबारा अल्लाह हुक्म देता है बनू कुरैज़ा के कबीलों में चलो, क्योंकि उन्होंने गद्दारी की थी। अब ये तारीखी बातें ना रखे, बस एक जंग से एक महीने के थके हारे सफर से घर आए, आप सोचे पाकिस्तान से आए हैं, एक महीना बाहर रहकर 8-10 घंटे की फ्लाइट लेकर अभी घर आके सामान नहीं खोला तो आपको कहा जा रहा है वापिस चले फिर किसी लंबे सफर पे। अल्लाह के नबी ने बाहर आकर सिर्फ एक पैगाम दिया, ये जो माइक है ना, ये उस दौर में नहीं था, जरूरत भी नहीं थी, एक आवाज, एक से मैंने आपको कही, आपने उनको कह दी, आपने उनको कह दी, बात पीछे चली जाती थी कि अल्लाह के नबी ने कहा है कि तुम में से कोई बंदा ऐसा ना हो कि जो असर की नमाज बनू कुरैज़ा के किलों में जाके ना पढ़े, और 8-10-12 मील का सफर था। कोई सवाल नहीं, नो ऑब्जेक्शन एट ऑल, क्या हो गया, एक्सट्रीमिस्ट है, मरवाएंगे, भूखे मर गए, ये हो गया, बीवियां घर में थी, बच्चे पता नहीं बीमार थे, राशन है कि नहीं, अभी ग्रोसरी आनी और अभी अगली जंग में लेके जा रहे हैं। फमा वहनो व मस्तकानो, अल्लाह हमें ऐसा बना दे, ये मोहब्बत वाले लोग हैं जिन्होंने, ये इस्लाम का माजी है और आज भी मुस्तकबिल में ऐसे ही मुसलमान दरकार है, अगर इस पूरी दुनिया को आपने इस्लाम की दौलत देनी है। साहबा चल पड़े, अल्लाह का करना देखिए, चलते चलते टाइम लगता है, कोई घोड़े पे होगा तो कोई ऊंट पे तो कोई पैदल। इतने में असर का वक्त आ गया, कुछ ने कहा पढ़ लेते हैं, वक्त आ गया, पढ़ ली, दूसरों ने कहा नहीं, नबी ने कहा था कि तुमने उनके किलो में जाके पढ़नी, हम तो नहीं पढ़ेंगे, नमाज का वक्त अपनी जगह पर, नबी का हुक्म अपनी जगह। कहा अच्छा भी तुम्हारी मर्जी। वो कुछ वहां पहुंच के पढ़ते हैं, जब असर जरा लेट हो रही थी, कुछ ने शुरू में पढ़ ली, इतनी इताअत करने वाले थे उस जंग में, क्या वो उसको छोड़ दें? जब वापस आए तो नबी सल्लम के सामने ये इशू रखा गया कि अल्लाह के नबी देखें कि हमने तो ये किया, ये ठीक किया, दूसरों ने आके अपना अमल किया। आज तो हमें दूसरे फिरके की बातें उछालते हैं ना, वो ये करते हैं, नहीं वो अपना बता रहे हैं। अल्लाह के नबी आपने तो कहा था कैसे उधर पढ़ना, मैंने शुरू में पढ़ ली क्योंकि नमाज का वक्त हो गया था। कब तुमने ठीक किया? दूसरा आता, अल्लाह के नबी मुझे तो आपका हुक्म इतना प्यारा लगता है कि मैंने कहा नहीं नमाज लेट हो जाए लेकिन आपने कहा है वहां पढ़नी है तो वहीं पढ़ूंगा, मैंने ये किया, क्या मैंने गलत किया? कहा तूने भी ठीक किया। ना लड़ाई, ना झगड़ा, ना एक दूसरे पे कीचड़ उछला, ना कहा डोंट स्टॉप इट और इस मैसेज को आगे ही करते रहो, रुके ना, लोगों को इनका चेहरा दिखा दो। मुसलमान उस वक्त टूटे हुए नहीं थे, तो सहाबा की मोहब्बत अमल वाली थी। उस नबी को कह लीजिए कि मोहम्मद बिन अब्दुल्ला से मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बनते देखा था, जिन साथियों ने, अबू बकर थे, जैद थे, खदीजा थी, उमर थे, ये शुरू के जो मक्की दौर के साथी थे ना, यही असल में इस्लाम की खेती का बीज है वल्लाही। उसके बाद तो कितनी नस्लें आईं और गईं, लेकिन वो ईमान जो उनके दिलों में नबी सल्लम की तालीमात और कुरान की आयतों की रोशनी में पड़ गया था, उसके बाद वो नहीं हटे। वमस्तकानू, उन्होंने कहा नहीं अब हम नहीं हिलेंगे। अब जरा इमेजिन करें, इस खूबसूरत गिरोह के साथ नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी गुजरी, कितने मारके हुए। ये जो आयतें पढ़ाई हैं आपको, उसमें देख लीजिए कि यही बात है ना कि दुनिया भी देते हैं आखिरत भी देते हैं। 13 साल मक्का में जो मुश्किलात आई, कोई माई का लाल वो मुश्किलात बर्दाश्त नहीं कर सकता। अगर दिल में इस बात का यकीन ना हो कि अल्लाह और उसके रसूल की हर बात माननी है। बिलाल की आहें तो आपने भी सुनी होंगी, आहद आहद की पुकार थी और कोयलों पर लिटाए जाते थे, اور امیہ جو ان کا مالک تھا ان کو مارتا مار مار کے خود تھک جاتا، کہتا بلال تجھے درد نہیں ہوتی، میں تجھے مارتے مارتے تھک جاتا ہوں، کہ درد ہوتی ہوگی، میں تو اللہ کی محبت میں ہوتا ہوں. عہد کہتے تھے، کیوں کہتے تھے؟ ان کو عہد کے لفظ سے غصہ آتا ہے نا، تو میں عہد ہی بولوں گا. یہ کیسے ہوتا ہے؟ درد نہیں ہوتی تھی. حباب بن ارت اور ایک صحابی جب مسلمان ہوئے اور آپس میں جب مسجد نبوی میں کام بام سے فارغ ہو کے بیٹھ جاتے تھے، کبھی ایک نماز سے دوسری کے انتظار میں بیٹھے ہوتے تھے، تو کہتے تھے آؤ باتیں کرتے ہیں. وہ بھی کرتے تھے، کرنی بھی چاہیے. ایک صحابی کو کہتے ہیں سناؤ بھائی تم کیسے مسلمان ہوئے، حالات سناؤ نا، جیسے کوئی ہمیں کہتے ہیں آپ یہاں کیسے آ گئے، آپ نے کہاں سے پڑھا، کیا شادی ہوئی، کہاں ہوئی. ہر بندے کو جس سے محبت ہوتی ہے اس کے بارے میں تھوڑا بہت جاسوس ہوتا ہے. تو کسی نے ایک صحابی سے پوچھ لیا کہ سناؤ کہ تم کیسے مسلمان ہوئے. کہا مجھے بولنے کی ضرورت نہیں ہے، قمیض اٹھا دیتا ہوں. اس نے اپنی قمیض کا پیچھے سے کپڑا اٹھایا، صحابہ کی چیخیں نکل گئی. جیسے انڈے رکھنے والی وہ جگہ نہیں ہوتی، اس طرح ان کی اسکن میں گھڑے پڑے ہوئے تھے. کیوں؟ کہا کہ مجھے پتھروں پہ لٹاتے تھے، گرم پتھر میرے جسم میں جاتے تھے، تو یہ مجھے اسلام کے تحفے ملے. ایک صحابی کے زخموں میں انگلیاں ڈال ڈال کر بچے کھیلا کرتے تھے، اتنی تکلیفیں آئیں. زلزلو ومستکان وما، آپ دیکھیے ہم تو چھوٹی سی بات پہ نبضیں ٹٹولتے ہیں. آج مسلمان دیکھیے نعتیں پڑھتے ہم، اللہ پڑھنے کی توفیق دے، ہم درود پڑھتے اللہ ہمیں درود پڑھنے کی توفیق دے، میلاد مناتے نبی کے نام پہ جان دینے کی باتیں کرتے، آپ کے لیے وہ بڑی بڑی باتیں کرتے، آپ کے چہرے کی باتیں کرتے، شاید ہی پانچ وقت مسجد میں نماز جا کے پڑھتے ہوں، شاید چہرے پہ داڑھی ہو. کسی کی بات سن رہی تھی، انہوں نے کہا کہ میلاد النبی کا جلوس نکلا ہوا تھا اور پانچ پانچ دس دس روپے کی نقلی داڑیاں لگا کے لڑکے آئے ہوئے تھے وہاں. کیا یہ مذاق نہیں اس داڑھی کا جو اللہ کے نبی نے رکھی؟ ٹخنوں سے اونچی شلوار والا آج میرے آپ کے دروازے پہ آ جائے تو کوئی کہے گا مولوی آ گیا یا مانگنے والا آ گیا. آج امت کہاں ہے؟ یاد رکھیے نبی صلی اللہ علیہ وسلم نے مکہ میں اور مدینہ میں جن ساتھیوں کے ساتھ زندگی گزاری تھی وہ اصل خوبصورت انعام تھے اللہ کا. تبھی تو دین غالب ہوا، تبھی تو دین ہوا. اور اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی زندگی کی 63 بہاریں دیکھ چکے تھے، دلوں میں بستے تھے اللہ کے نبی. صحابہ کرام اشارے کے منتظر ہوتے تھے، دور سے اللہ کے نبی کو کوئی دیکھتا تو روب محسوس کرتا، بات کرنے کی ضرورت نہ کرتا، اور جب کوئی آپ کے قریب ہو جاتا تو آپ سے محبت کرنے لگتا. ایک ایک بات لکھی ہوئی ہے کتابوں میں. لیکن نبی صلی اللہ علیہ وسلم اس مشن پہ نکلے جو میرا آپ کا بھی مشن ہے، کنتم خیر امت اخرجت للناس. اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے پھر اپنی زندگی کا نہ آرام دیکھا اور نہ فائدہ دیکھا نہ نقصان دیکھا. بدر کی لڑائی میں جانے لگے ہیں اور اپنی جگر کی ٹکڑی، اپنی بیٹی بیمار ہے، اور بیماری بھی کیسی کہ جو سمجھ آ رہی تھی کہ اب یہ چند دن کی مہمان ہے. کہتے ہیں عثمان کو کہ عثمان آپ اپنی بیوی کی ٹیک کیئر کریں، آپ کو اللہ اتنا ہی اجر دے گا، ہم چلتے ہیں. سچ بتائیں، دل پہ ہاتھ رکھیں، نبی صلی اللہ علیہ وسلم کی جگہ اگر آج کا کوئی باپ ہو اور بیٹی کی ازمائش، بیٹی کہہ لیجئے کہ ہاسپٹلائزڈ ہے، وہ جائے گا اللہ کے کام پہ؟ اور میں کہتی ہوں وہ جنگوں میں اتنے بے سوچے سمجھے چلے جاتے تھے، ہم تو نماز پڑھنے نہیں جاتے، ہم تو پڑھنے پڑھانے نہیں جاتے، ہمارے ساتھ تو اتنے مسئلے ہیں. ہم کہتے ہیں یہ کیسے تبلیغ کریں ہم، لو ہمارے تو بچے مر جائیں گے اگر ہم نے لوگوں کو دین کی بات کہنے کے لیے کچھ کرنا شروع کر دیا، چلے گئے. اور ادھر سے بدر کی خوشیاں مناتے ہوئے آ رہے ہیں مسلمان، اور دیکھا تو حضرت عثمان اپنی بیوی جو نبی کی بیٹی تھی ان کو دفن کر کے آ رہے ہیں. خوشی کے ساتھ غم ملا نبی کو، ادھر ایک بیٹی کا غم اور تبوک کے سفر کی خوشی کے واپسی پہ دوسری بیٹی جو عثمان ہی کی بیوی تھی ان کو بھی دفنا رہے تھے. بیٹیاں مر رہی ہیں اور اللہ کے نبی چل رہے ہیں ایک راستے میں، کیونکہ وہ مستکان. چلتے گئے چلتے گئے، اللہ کے نبی کسی کام میں مصروف ہے اور بیٹی میسج بھیجتی ہے کہ ابا جان آئیے گا، بچہ بیمار ہے نواسا. اچھا بیٹا میں یہ جو کام کر رہا ہوں اس سے فارغ ہوتا ہوں، جو بھی کہا ہوگا یہ تب ہم اپنی طور پہ اپنی زبان میں سمجھ رہے ہیں نا، لفاظی کی ضرورت ہی کوئی نہیں ہے، جذبوں کو بس سمجھیے. تھوڑی دیر گزری پھر پیغام آیا کہ بیٹی بلا رہی ہے، بچہ بہت ہی بیمار ہے. اپنا کام پورا کر کے جب واپس آئے تو بچہ جا چکا تھا. نواسا دنیا سے جا رہا ہے اور آپ کو اللہ کے کاموں کی فکر پڑی ہوئی ہے. وما کان قولہم، یہ ہوتے ہیں وہ لوگ واللہ جو خود پہ رحم نہیں کھاتے, اور اللہ کی قسم یہ لوگ ہیں جن کے لیے دنیا بھی جنت ہے. لوگ ان کے اوپر ترس کھاتے ہیں, اللہ آسمانوں سے سلام بھیجتا ہے ایسے لوگوں کو. ہر موقع پہ کر کے دکھایا اللہ کے نبی نے, خوشی غم ساتھ ساتھ اللہ کا رستہ نہیں چھوڑا. دیکھیے صرف 10 سال مدینہ کے, مکی دور کو ہٹا بھی دوں نا نظروں سے, ادھر تو ظلم ہی ہے. سچ جو بات ہے, وہاں تو تکلیفیں ہی تکلیفیں ہیں. وہاں تو کبھی پاؤں میں طائف کے میدان میں پتھروں پہ خون بہ رہا ہے جس پاؤں سے خون نکل رہا ہے, یا کبھی جوتے چپک رہے ہیں. لیکن مدینہ کے صرف 10 سال نبی کی زندگی دیکھے, اور آپ کی عمر مبارک 50 سے اوپر, 53 ایئرس کے تھے آپ جب اپنی ہجرت کی. ایک عمر ہوتی ہے 53 ایئرس, تو جوانی نہیں ہے. اور آپ اس وقت پیدل مکہ سے مدینہ گئے. آج بھی اگر آپ جائیں فلائنگ کوچز پہ بھی تو تھکن ہو جاتی ہے نا, کیا کیفیت ہوتی ہوگی ذرا سوچیے. اور ابو بکر جو ان کے ساتھ تھے, اور اس کے بعد کیا ہوا, ہر دن چیلنج, ہر دن چیلنج. مکی اور مدنی, ایک سال ربیع الاول میں 2 لیکچر رکھے تھے, تو اس میں ایک میں مکی دور ہے, در یتیم, اور دوسرے کا نام بھی کچھ اسی طرح کا ہے, ویب سائٹ پہ موجود ہے, ایپ میں بھی وہ سیریز موجود ہے. صرف 1.5 گھنٹے میں پورا مکی دور سٹیپ بائی سٹیپ, اور دوسرے میں مدنی دور ہے, وہ آپ سننا چاہے سن لیں. لیکن ساری بات کے بعد نبی صلی اللہ علیہ وسلم کی پوری زندگی عمل والی زندگی تھی. راتیں اللہ کے سامنے رو رو کے گزرتی تھی. یا ایھا المزمل قم اللیل الا قلیلا, جب سے وہ آیت اتری ہے, مکی دور کے شروع میں اتر گئی تھی, راتوں کو کھڑے ہوتے تھے, پاؤں سوج جاتے تھے, اور آپ جاگتے رہتے تھے. آپ کی بیگم میں سے کسی بیوی نے کہہ دیا کہ اللہ کے نبی, آپ کے تو اللہ نے اگلے پچھلے گناہ معاف کیے ہوئے, سورۃ احزاب کی شروع کی آیتوں میں, ما غفر اللہ من ذنبک ما تقدم و ما تاخر, اگلے پچھلے گناہ معاف ہے, آپ کیوں یہ کرتے ہیں اتنا کام. کیا فلا اکون عبدن شکورا, کا اس لیے کہ کیا میں اللہ کا شکر گزار بندہ نہ بنوں. اللہ نے مجھے اتنی نعمتیں دی ہیں, میں تو اس کا شکر ادا کرنے کے لیے راتوں کو جاگتا ہوں. راتیں ایسی تھی کہ سینے میں سے ہنڈیا کی آوازیں آتی تھی, اور دن کیسے تھے, یا ایھا المدثر قم فانذر. یہ ہیں دو میرے نبی کے مقام, یا قم اللیل, رات کو رب کے سامنے کھڑے ہوتے تھے اور راہب بن کے روتے تھے, اور دن میں لوگوں کے بیچ میں گردش کرتے تھے. فانذر, وانذر عشیرتک الاقربین, سورۃ شورا کی آیتیں نازل ہوئی کہ جائیے اپنے قریبی رشتہ داروں کو ڈرائیے. ڈرانے سے مراد تھا کہ وان کیجیے, ان کی خیر خواہی کرے. ایک ایک قبیلے بستی گھر میں گئے, کھانے کی دعوت کر کے خاندان کو بلایا, ابو جہل کو, ابو لہب کو بلایا, سب کو, کہ لوگو قولوا لا الہ الا اللہ تفلحون. یہ نبی تھا ہمارا, ساری زندگی کا مشن, ایک سنت جو آپ نے کبھی نہیں چھوڑی وہ انذار تھی. لوگوں کو برائیوں سے روکنا, اچھی بات کا حکم دینا, اللہ سے جوڑنا. ہم کہتے ہیں رمضان آئے گا تو کریں گے یہ کام, عمرے پہ جائیں گے تو رب کو یاد کریں گے, حج پہ جائیں گے تو رب یاد آئے گا, کعبے کے طوافوں کے دوران رب کو یاد کریں گے, باقی ادھر آ کے یہ تو شادی ہے, یہ تو منگنی ہے, یہ تو پہلا پھیرا ہے, اور ہماری تو مجبوریوں کے کوئی مرحلے نہیں ختم ہوتے. جس رب سے خوشیاں مانگتے ہیں, اللہ کی قسم, غلط نہ کہوں, دل نہیں کرتا کڑوی بات کرنے کو, لیکن یہ اتنا بڑا سچ ہے آج امت کا. پھر بولتی ہوں, شاید آدھا جملہ پہلا نہ سنا آپ نے. آج جس رب سے ہم خوشیاں مانگتے ہیں نا, اپنی خوشیوں میں اس کو ناراض کرنے کی ٹھان لیتے ہیں. گویا کہ کہتے ہیں دے پھر اور خوشی, تجھے کر کے دکھاتے ہیں نافرمانی. عام دنوں میں تو اچھے بھلے نمازی ڈھکے چھپے بیٹھے ہوتے ہیں, جیسے ان کو خوشی کا دن آتا ہے ذرا دیکھا کرے سر سے پاؤں تک لوگ ہمیں گناہ کی تصویر بنے دیکھتے ہیں. ہم کہتے ہیں کیا کرے, مجبوری, خوشی تو بار بار آتی ہے. یعنی اب خوشی میں نہیں اللہ کو ناراض کریں گے تو اور کب کریں گے. آج کے مسلمان کا یہ حال ہے. صحابہ کی زندگی ایسی نہیں تھی, پیار کیا اللہ کے نبی سے. اللہ کے نبی صلی اللہ علیہ وسلم تبوک کے سفر سے جب واپس آئے, جو آپ کی زندگی کی ایک آخری جنگ تھی, پھر اس کے بعد آپ کی صحت تھوڑی سی گرنے لگی. خیبر کی جنگ کے ارد گرد کے دور میں ایک یہودی عورت نے آپ کو بہانے سے بلایا کھانے کی دعوت پہ, اور زہر دے دیا. اللہ نے نبوت کے مقام کو ثابت کروا دیا, پہلے سے ہی فرشتے نے بتا دیا, ابھی لقمہ منہ میں گیا ہے. فرشتے نے کہا اس کو اگل دیں, اس میں زہر ہے. ایک اور صحابی تھے حضرت بشیر, انہوں نے کھا لیا, ان کی تو موت واقع ہو گئی. اللہ کے نبی نے اگل دیا اور آپ کو پتا چل گیا کہ زہر ہے, یہودی عورت آ گئی. اب امیجن کریں, اللہ نہ کرے کوئی کھانے پہ بلائے اور بعد میں پتہ لگ جائے زہر دیا, کیا کیا ہوگا اس عورت کے ساتھ. ہم جیسے عاشقان محب رسول اور پتہ نہیں کیا ہوتے, کہتے ہیں اس کو یوں مارو کہ ساری دنیا یاد رکھے, کہا نہیں ادھر آ، دعوت پہ بلایا نا، مہمان ہوں تو زہر کیوں ڈالا؟ دیکھیے کتنی ہوشیار عورت ہے، کہنے لگی اس لیے ڈالا ہے کہ اگر آپ سچے نبی ہوں گے تو آپ کو پتہ لگ جائے گا، اور اگر آپ جھوٹے نبی ہیں تو دنیا کو ایک جھوٹے نبی سے نجات مل جائے گی. بات اس کی ایسی تھی، کہا جا اللہ میں نے تجھے معاف کیا، ہے اتنا وصف میرا آپ کا، ہاں میں تو اپنے خون کے رشتوں کو نہیں معاف کرتا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے وہ زہر اگل تو دیا تھا، لیکن آپ نے فرمایا عائشہ ہر سال وہ زہر مجھے تکلیف دیتا تھا. آپ کو تو بعض زہر ایسے ہوتے ہیں کہ جس دن کھائے ہوں سال کے سال اس کا اثر اٹھتا ہے، جیسے بعض لوگوں کو کوئی درد ایک دم اٹھ جاتا ہے. تو نبی صلی اللہ علیہ وسلم نے حضرت اسامہ جو ایک چھوٹے سے ینگ بچے تھے ان کی مائیت میں ایک لشکر بھیجا جو مدینہ سے جا رہا تھا کسی بھی جگہ کسی میں ہم پہ. نبی صلی اللہ علیہ وسلم کی دعوت مکمل ہو گئی، جو اللہ نے کام آپ کو دیا تھا نا، لِيُسْخِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْكَافِرُونَ. مکہ سے لے کر تبوک تک اسلام آ گیا. امیجن تو کریں آپ، ذرا گھر جا کے اپنے بچوں سے کہ آپ کو کمپیوٹر سے نقشہ کھول دیں، ذرا سب ماؤس کو گھماتے گھماتے مکہ سے مدینہ شام ایران جو بھی تبوک کی حدیں تھی نا وہاں تک اسلام آ گیا.